نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي.
اللہ تعالیٰ کی توفیق سے خلاصہ قرآن کے سلسلے میں ہم ساتویں پارے کا تیسرا رب دیکھیں گے، سورۃ الانعام آیت نمبر 38 سے 38 سے. دو آیات پچھلے روپ میں ہو چکی ہیں، ہم انشاءاللہ 38 سے دیکھیں گے. اعوذ باللہ من الشیطان الرجیم. وما من دابۃ فی الارض ولا طائر یطیر بجناحیہ الا امم امثالکم. اور ہم نے زمین پر کوئی بھی رینگنے والا جو پیدا کیا اور نہ ہی کوئی پرندہ ایسا مگر وہ بھی تمہاری ہی قسم کی قومیں ہیں، یعنی کہ زمین میں چلنے والے جتنے بھی پرندے یا مخلوقات ہیں سب تمہاری طرح کی قسمیں ہیں. نہیں ہم نے کتاب میں کوئی کمی کی. ثم الی ربہم یحشرون، پھر اپنے رب کی طرف وہ اکٹھے کیے جائیں گے. اس آیت میں پرندوں اور دوسرے مخلوقات کی بات ہوئی، تو فرق صرف اتنا ہے کہ جس طرح ہم انسانوں کی شریعت ہے، اللہ تعالیٰ نے پرندوں اور جانوروں کی بھی شریعت بنائی ہے. جو بنیادی فرق ہے وہ یہ ہے کہ ہماری شریعت ہمیں کتابوں میں لکھی ہوئی اور وحی کے ذریعے سے ملتی ہے، جبکہ ان پرندوں اور جانوروں کی شریعت ان کی فطرت میں گھندی ہوئی ہے. جیسے بکری کی شریعت میں گوشت حرام ہے، آپ دیکھیں گے کہ بکری بھوکی مر جائے گی لیکن کبھی گوشت نہیں کھائے گی. اسی طرح شیر کی شریعت میں سبزی حرام ہے، تو شیر بھوکا مر جائے گا لیکن سبزی نہیں کھائے گا. اللہ تعالیٰ کہتا ہے کہ ان میں سے کوئی کسی قسم کی کمی نہیں کرتا. اس کے بعد اگر آپس میں ایک دوسرے کے اوپر اگر کسی نے کوئی زیادتی کی ہوگی تو قیامت کے دن اللہ تعالیٰ بے سینگ والی بکری کو سینگ دے گا اور وہ اس بکری کو سینگ مارے گی جس نے اس کو مارا تھا، اور اس کے بعد دونوں مٹی ہو جائیں گے. اس منظر کو دیکھ کر کافر کہے گا، یا لیتنی کنت ترابا، کاش آج میرے ساتھ بھی ایسا ہو کہ جو دنیا میں میں نے خرابیاں کی تھی اس کے بدلے میں آج مجھے بدلہ دے کر مار دیا جائے. تو اسی لیے حضرت ابو بکر صدیق، حضرت عائشہ رضی اللہ عنہ کہا کرتی تھی کہ کاش میں پرندہ ہوتا، کاش میں کوئی برڈ ہوتی اور مرتی اور اس کے بعد بھولی بسری ہوتی، لیکن انسان کو اس کے حساب نے مارا. حدیث میں آتا ہے کہ جس طرح انسانوں کا حساب ہونا ہے، اگر پرندوں کا اس طرح سے حساب ہونا ہوتا تو تمہیں دنیا میں کوئی موٹا تازہ جانور نہ دکھتا. یہ تو انسان ہے نا، سارے حساب کتاب کے فکر کے باوجود بھی خود کو کھلائے پھرتا ہے کہ مجھ سے کس نے حساب لینا ہے. والذین کذبوا بآیاتنا صمم وبکم فی الظلمات، اور وہ لوگ جنہوں نے ہماری آیات کو چھٹلایا وہ گونگے اور بہرے ہیں اور اندھیروں میں ہیں. میں یشاء اللہ یضللہ، جسے اللہ ہی چاہے وہ اس کو بھٹکا دے اور جسے وہ چاہے اس کو صراط مستقیم پہ کر دے. یعنی انسانوں کا حال یہ ہے کہ اللہ کی اتنی قدرتیں ہونے کے باوجود، نعمتوں کو پانے کے باوجود گونگے بہرے بن کر دنیا سے گزر جاتے ہیں. ایسے لوگوں کو اللہ تعالیٰ ڈراتے ہیں. قل ارأیتکم ان اتاکم عذاب اللہ، کیا دیکھا تم نے اگر آئے تمہارے پاس اللہ کا عذاب یا آ جائے اچانک تمہارے پاس قیامت، کیا اللہ کے سوا کسی اور کو پکارو گے؟ بتاؤ اگر تم سچے ہو، نہیں تم اللہ کے سوا کسی اور کو نہیں پکارو گے، بلکہ صرف اسی کو تم پکارو گے. پھر وہ دور کرتا ہے جو تم پکارتے ہو اس سے اس کی طرف اگر وہ چاہے، اور تم بھول جاتے ہو جو تم شرک کرتے ہو. اکرمہ بن ابی جہل کا نام ایسی آیات پہ فوراً آنے لگتا ہے کہ جب مشرکین مکہ اپنے رواج کے مطابق چھوٹی چھوٹی چیزیں تو اپنے بتوں سے مانگتے، لیکن دریاؤں اور سمندروں میں جب کسی بڑے طوفان میں پھنس جاتے تو اللہ کو پکارتے، اور وہاں سے نکلنے کے بعد دوبارہ شرک کرتے. انسانوں کی یہی عادت ہوتی ہے، لیکن بعض دفعہ ایسے واقعات انسان کے لیے ایمان کی دلیل بنتے ہیں، جیسا کہ اکرمہ بن ابی جہل کے ایمان کا ذریعہ ایسی آیتیں بنی. ہم سب کو بھی اپنی توحید کا جائزہ لینا چاہیے کہ یہ ہمارا معاملہ ان سے بھی برا تو نہیں. ہم چاہتے ہیں چھوٹی چھوٹی چیزیں اللہ سے مانگ لیں، اور کوئی بڑی مشکل پڑے تو کہتے ہیں جی فلاں بابا جی کے پاس جا کے مانگیں گے. وہ بڑی اللہ سے مانگتے تھے، چھوٹی بتوں سے مانگتے تھے. ہم چھوٹی اللہ سے مانگ کے بڑی بڑی بتوں سے مانگنے لگتے ہیں، تو اس پہ بھی غور کی ضرورت ہے. وَلَقَدْ أَرْسَلْنَا إِلَى أُمَمٍ مِّن قَبْلِكَ، اور ہم نے بھیجا کئی امتوں کو آپ سے پہلے، بس ہم نے پکڑا ان کو باسائی و درائی، تکلیفوں اور بیماریوں کے ساتھ. کیوں لعلہم یتضرعون، یہ لفظ ہائی لائٹ کرنے کے قابل ہے. ہم پہ بیماریاں کیوں آتی ہیں؟ ہم پہ فقر اور تکلیف کی پریشانیاں کیوں آتی ہیں؟ ہم پہ اولاد اور مال کے غم کیوں آتے ہیں؟ تاکہ ہمارے اندر عاجزی آئے. اللہ تعالیٰ ہمیں توڑنا چاہتا ہے، دیکھتا ہے کہ ہمارے اندر کتنی کمی ہے، ہم اپنے آپ کو کہاں لے کے جاتے ہیں. لیکن لوگوں کا عموماً حال کیا ہوتا ہے؟ فَلَوْلَا اِذْ جَاءَهُمْ بَأْسُنَا تَضَرَّعُوا، پھر کیوں نہیں جب آیا ان کے پاس ہمارا عذاب تو انہوں نے عاجزی کی، اور لیکن سخت ہو گئے ان کے دل اور شیطان نے خوبصورت کر کے دکھا دی ان کے کام جو وہ کرتے تھے، یعنی نرمی آنے کی بجائے مشکلات میں اور اکڑ گئے، جیسے لکڑی کے اوپر پانی پڑتا ہے نا تو وہ اور پھول جاتی ہے، اسی طرح منافق کے اوپر جب آزمائشوں کی بارش پڑتی ہے تو وہ اور پھولتا ہے اور اللہ سے دور ہو کے ناشکری کی باتیں کرتا ہے۔ ایسے لوگوں کے ساتھ اللہ تعالیٰ کا معاملہ کیا؟ اگلی دو آیات ہے اس کے ساتھ لکھ لیجئے، عذاب استدراج۔ اللہ تعالیٰ لوگوں کو لمحہ لمحہ پکڑتا ہے، کیسے؟ فلما نسوا ما ذکروا به فتحنا عليهم ابواب كل شيء، پس جب وہ بھول گئے اس نصیحت کو جو ان کو کی گئی تھی تو ہم نے ان پر دروازے کھول دیے نعمتوں کے، یہاں تک کہ جب وہ خوش ہوئے اس چیز کے ساتھ جو ان کو دیا گیا تو ہم نے ان کو اچانک پکڑ لیا اور وہ مایوس ہو گئے، پھر کاٹ دی گئی جڑ ظالم قوم کی، اور ساری تعریفیں اللہ کے لیے۔ ان دو آیات میں عذاب کی جو قسطوں کا تذکرہ ہے اس کو تھوڑا سا ہم دیکھ لیتے ہیں۔ جب لوگ بہت زیادہ نافرمان ہوتے ہیں تو عذاب کی پہلی قسط ان پر نعمتوں کے عام ہونے کی صورت میں آتی ہے، شہرت، دولت، مال، اولاد، گھر بار، ہر چیز پھیلتا جاتا ہے۔ لوگ کہتے ہیں دیکھو اللہ ان سے خوش ہے تبھی تو ان کو دے رہا ہے، حالانکہ وہ عذاب کی ایک قسم ہوتی ہے۔ پھر اس میں وہ خوب مست ہو جاتے ہیں، اتنے مست ہو جاتے ہیں کہ ان کو یاد بھی نہیں رہتا کہ ہم نے اللہ کے پاس جانا ہے، پھر اچانک اللہ تعالیٰ ان کو کسی طرف سے پکڑ لیتا ہے اور پھر مایوس ہو جاتے ہیں۔ آپ نے فرمایا کہ کسی کو تم نافرمانیوں کے باوجود دنیا کے مال و دولت سے سرخرو ہوتا دیکھو تو سمجھ لو کہ یہ استدراج ہے۔ کا استدراج کیا ہے؟ کا درجہ درجہ پکڑنا، تھوڑا تھوڑا اللہ تعالیٰ پکڑتا ہے، ٹریپ کر کے پکڑتا ہے۔ تو لہٰذا کسی انسان کو اگر نافرمانیوں کے باوجود دنیا میں عزت دولت مال میں دیکھیں تو کبھی رشک نہ کریں۔ حدیث میں آتا ہے کہ تمہیں نہیں پتا کہ اللہ نے اس کو اگلے لمحے کیسے پکڑ لینا ہے، اور ایسا نہ ہو کہ تم اس کی خواہش کرتے ہوئے، اس کی تمنا کرتے ہوئے اپنے آپ کو اس جیسا کر لے۔ پھر اللہ تعالیٰ ڈراتے ہیں، قل ارأیتم ان اخذ اللہ سمعکم وابصارکم، کیا تم نے کبھی غور کیا اگر اللہ تمہاری سماعت کو پکڑ لے، یعنی تمہیں بہرا کر دے، اور تمہاری بصارت اچک لے، اور تمہارے دلوں پر مہر لگا دے، من الہ غیر اللہ یاتیکم بہ، کون سا الہ ہے اس کے سوا جو تمہارے پاس یہ چیزیں لے آئے؟ دیکھو کس طرح ہم بیان کرتے ہیں آیتیں، ثم ہم یصدفون، پھر بھی وہ اس سے ہٹ کے رہتے ہیں، پھر بھی ان کو عقل نہیں آتی، ہوش نہیں آتی۔ قل ارأیتم ان اتاکم عذاب اللہ بغتۃ، کہہ دیجئے کہ اگر آ جائے تمہارے پاس اللہ کا عذاب اچانک یا کھلم کھلا، نہیں ہلاک کی جائے گی مگر ظالم قوم۔ آتے ہیں نا عذاب، پکڑ دے ہوتی، ایک دم سوتے میں بندہ سو جاتا ہے، ایسی ایسی بیماریاں، ایسی ایسی تکلیفیں، ایسے ایسے حالات پلٹا کھاتے ہیں کہ انسان سوچ بھی نہیں سکتا۔ اور نہیں ہم نے بھیجا رسولوں کو مگر خوشخبری دینے والے اور آگاہ کرنے والے بنا کر، بس جو کہ ایمان لائے اصلاح کرے بس اس پر کوئی خوف نہیں ہوگا اور نہ وہ غمزدہ ہوں گے۔ اور اس کے برعکس جن لوگوں نے ہماری آیتوں کو جھٹلایا، ان قریب ان کو چھوئے گا برا عذاب اس وجہ سے کہ وہ نافرمانی کرتے تھے۔ کتنا زبردست انداز ہے۔ آپ سورۃ انعام اور خاص طور پہ آگے جا کے سورۃ الاعراف میں اللہ کے عذابوں اور اس کی دھمکیوں کو بہت کھلم کھلا دیکھیں گے، کس طرح اللہ تعالیٰ جھنجھوڑتا ہے کہ لوگوں فکر کرو، ہوش کرو، کسی لمحے کچھ ہوگا۔ آپ دیکھیں جس زمین پر ہم چل پھر رہے ہیں، پتلا سا کرسٹ ہے اوپر، یہ صرف چند فٹ نیچے آپ کھدائی کریں تو نیچے آگ کے الاؤ بھڑک رہے ہیں، سانپ اور بچھو ہیں، ایک ہلکا سا دھماکہ ان ساری چیزوں کو زمین کے اوپر لا سکتا ہے۔ لیکن انسان کتنی مستی کرتا ہے، کتنی اکڑ کے ساتھ اس دنیا میں جیتا ہے، اس کو عقل نہیں آتی کہ میرا رب مجھے ان ساری چیزوں پہ پکڑ سکتا ہے۔ اللہ کے نبی جب ہدایت کی طرف بلاتے تو نت نئے معجزے مانگتے، کبھی یہ دکھاؤ، کبھی وہ دکھاؤ، تو اللہ تعالیٰ اس کا جواب سکھا رہے ہیں، قل لا اقول لکم عندی خزائن اللہ، ان سے کہہ دو میں نہیں کہتا کہ میرے پاس اللہ کے خزانے ہیں، اور نہ ہی میں غیب کو جاننے والا ہوں، اور نہ ہی میں کہتا کہ میں فرشتہ ہوں، پھر کیا ہوں؟ ان اتبی اللہ ما یوحا الیا، میں تو صرف اس چیز کی پیروی کرتا ہوں جو میری طرف وحی کی جاتی ہے، بس یہ ہے میرا مقام۔ کہہ دیجئے نہیں برابر اندھے اور دیکھنے والے، افلا تتفکرون، کیا غور نہیں کرتے؟ یعنی علم رکھنے والے اور علم نہ رکھنے والے دونوں کبھی برابر ہو سکتے؟ نہیں ہو سکتے۔ کریں کیا؟ وانذر بہ الذین یخافون ان یحشروا الی ربہم، اور ڈرائیے اس کے ذریعے، بہی کے نیچے ہی کی ضمیر لکھ لیجئے، قرآن پاک، یعنی اس قرآن، اس اللہ کے پیغام، اس وحی الہی کے ذریعے ان لوگوں کو ڈرائیے جو ڈرتے ہیں اس بات سے کہ وہ قیامت کے دن اپنے رب کی طرف اکٹھے کیے جائیں گے۔ क्या पता चला कि इस कुरान से डर उसको ही लगेगा जिसको अल्लाह ताला के सामने खड़े होने का अंदेशा है। लई सलाहुम मिन दूनी ही वली यूं वला शफी, नहीं है उनका इसके सिवा कोई दोस्त और ना कोई सिफारशी, और डराएं क्यों, लअल्लहुम यत्तकून, शायद बच जाए, शायद इनको खौफ आ जाए। कुछ लोग ख्वाहिश करते थे कि हम आपके पास तब आएंगे जब आपके पास ये छोटे छोटे गरीब लोग चले जाएं। का नहीं, वला ततरुदिल लजीना यदूना रब्बहुम बिलगदाति वलशी युरीदूना वजहा, और ना हांकी उन लोगों को जो सुबह शाम अपने रब को पुकारते हैं उसके चेहरे की रजा पाने के लिए। आपके जिम्मे इनका कोई हिसाब नहीं और ना उनका हिसाब आपके जिम्मे है कुछ भी। अगर आप उनको वहां से हांक देंगे तो आप जालिमों में से हो जाएंगे। यानी चंद बिगड़े हुओं को बुलाने के लिए मुखलसीन को पीछे ना कीजिए। एक सच्चा दाई दीन ये तलब रखता है कि चलो कोई आए सही, किसी भी तरह आए, लेकिन कहा नहीं, जिसको नहीं आना वो वैसे भी नहीं आएगा। आप इनके मुतालबे जितने मानेंगे या आपके सामने उतने ही मुतालबे रखेंगे, तो लिहाजा जो आता है खलूस से उसको ले लीजिए और जो नहीं आता उसको अल्लाह के हवाले कर दें। वह कजाली का फतन ना बादहुम भी बादिन, और इसी तरह हमने आजमाया बास को बास के जरिए, ताकि ये कहें कि क्या ये हैं वो लोग जिन पर अल्लाह ने एहसान किया हमारे बीच में से। यानी ये है बिलाल और हबाब और ये बड़े चुने हुए लोग हैं। अल्लाह कहता है जी बिल्कुल ये चुने हुए हैं। अलैहिस्सल्लाहु बियालम बिशाकिरिन, कि अल्लाह नहीं जानता कदरदानों को। यदि जो दिन रात अल्लाह की रजा चाहते हैं, अल्लाह के काम करते हैं, क्या अल्लाह ताला उन लोगों को नहीं जानेगा? लोग उनको चाहे गरीब फकीर मिस्कीन कहें, लेकिन अल्लाह की नज़रों में वो बहुत कीमती हैं। वैसा जाक अल्लज़ीना यूमिनून भी आयातीना, और जब आते हैं आपके पास वो लोग जो ईमान लाए हैं हमारी आयतों पे, तो आप कह दीजिए सलाम हो तुम पर, कतबा रब्बुकुम अला नफ्सिहिर रहमा, रब ने अपने नफ्स पर रहमत लिख ली, और अन्नहु मन अमिला मिनकुम सुअम बिजहालतिन सुम्मा ताबा मिन बादिही वअस्लहा, हाँ और जिसने तुम में से बुराई की जहालत और नादानी की वजह से फिर तौबा कर ली इसके बाद और अब अपनी इसलाह कर ली, तो बेशक अल्लाह उसको बख्शने वाला और मेहरबान है। ये है इस्लाम का मिजाज। गुनाहगार सारे दर्द बोझ गुनाहों की पटारे सर पर रखे हुए लोग आए तो आप उनको वेलकम कीजिए। कतबाला नफ्स रहमा, कभी ना डराएं, किसी को ना डराएं। एक सिस्टर कहने लगी मैं कुरान पढ़ना चाहती हूँ, तो मैंने कहा रुकावट क्या? कहती मैं पढ़ी भी नहीं हूँ। तो मैंने कहा फिर क्या हुआ? कहती नहीं मैं एक जगह क्लास हो रही थी, मैं गई थी, तो मैंने कहा मैंने भी कोर्स में हिस्सा लेना। कहेंगे नहीं नहीं ये तो पढ़े लिखे लोगों का काम है, तुम नहीं कर सकती। तो मैं वहाँ से वापस आ गई। मुझे इतना हैरत हुई, मैंने कहा किस तरीके से गैर समझी के साथ लोग लोगों को दूर कर देते हैं। मैंने कहा नहीं मैं आपको पढ़ाती हूँ, आप तैयार तो हों पढ़ने के लिए। ये दुनिया का पढ़ा लिखा होना ये इल्म के रास्ते में कोई रुकावट नहीं बनता, ना इसे कोई बहुत फ़ायदा होता है अगर इंसान के दिल में तकब्बुर हो। तो कभी भी नए आने वालों को डिस्करेज ना कीजिए, ऐसे उनको सीने से लगाइए कि जैसे कोई खून के रिश्ते हैं आपके, उनको बुलाइए, क्योंकि आने वाला बड़े लरसते हुए कदमों से आता है। अंदेशे होते हैं, अजनबीयत लगती है, उसको खौफ आता है, उसके लिए वो माहौल बड़ा अजीब होता है। तो ऐसे लोगों के लिए एक सच्चे दाई दीन का सीना बिल्कुल खुला होना चाहिए। और इसी तरह हमने बयान कर दी आयतें और ताके बयान करें रास्ता मुजरिमों का, यानी मुजरिमों को उनके रास्ते बता दिए गए, जो बुरे काम करते हुए मरेगा वो पकड़ा जाएगा, जिसने तौबा कर ली उसके अल्लाह पिछले गुनाहों को माफ़ कर देगा। कुल इन्नी नुहीतु अन अबुदल्लज़ीना तदऊना मिन दूनिल्लाह, यहाँ इन आयात में वो बैकग्राउंड है कि जिसमें मक्का वालों ने अब ये पेशकश शुरू कर दी थी कि चलो एक साल तुम हमारे बुतों को पूज लो, एक साल हम तुम्हारे पूज लेंगे। समझौते बाजी पे आ चुके थे, कभी मुझसे मांगते कभी समझौते करते, तो अल्लाह ने सिखाया नहीं। इनको कह दीजिए मैं मना किया गया हूँ इस बात से कि मैं इबादत करूँ उनकी जिनको तुम अल्लाह के सिवा पुकारते हो, और कह दीजिए नहीं मैं पैरवी करता तुम्हारी ख्वाहिशों की, और अगर मैंने ऐसा किया तो उस वक्त मैं तो हिदायत वालों में नहीं रहूँगा। भाई इतना कॉन्फिडेंस कैसे है आपको? क्या आप हमारी को सुनते ही नहीं? इसलिए कि कुल इन्नी अला बैयिनतिन थे मैं रब्बी, क्योंकि मैं अपने रब की तरफ से रोशन दलील पे हूँ। ये है सच्चा कॉन्फिडेंस। कुरान पढ़ने के बाद आपको ये एतमाद आ जाता है, आप कहते नहीं जो मैं कह रहा हूँ वो ठीक कह रहा हूँ, जो मैंने पढ़ा है वो ठीक पढ़ा है, मेरे अंदर बहुत सॉलिड नॉलेज है। फिर रुकावटें आए, तकलीफें आए, लोग रास्ते से नहीं हटते। और वह कज़्ज़ब तुम भी, तुमने इसको झुठला दिया, तुम्हारा नसीब। माइन दी मा तस्ताजिलू नबी, मेरे पास वो नहीं है जिसकी तुम जल्दी में जाते हो, मुराद है अजाब या मुझसे। हुक्म तो सिर्फ अल्लाह का है, वो बयान करता है हक और वो है बेहतरीन बयान करने वाला। कह दीजिए लो अन्ना इंदी मा तस्ताजिलू नबी, अगर मेरे पास वो सब होता भी जिसकी तुम जल्दी करते हो, तो लकुदी अलमरु बैनी व बैनकुम, मैं अल्लाह की तरह इतना सब्र थोड़ी कर पाता कि तुम्हारी नाफरमानी और खरमस्तियों के बावजूद तुम्हें मोहलत देता, कब की दुनिया ख़त्म की होती। यहाँ भी इशारा मिलता है कि अल्लाह अपने बंदों पे ज़्यादा रहमान है, हम किसी को गलत काम करता देखकर फौरन फतवा दे देते हैं, ये नहीं सूझेगा, मार दो इनको, ख़त्म कर दो। लेकिन अल्लाह लोगों को सदियों की सदियों मोहलत देता है। अल्लाह ताला का तहम्मुल है कि इस दुनिया में गुनाहों के बावजूद भी लोग जी रहे हैं। कहा अगर मेरे हाथ में होता तुम्हें अजाब देना तो मैं कब का दे चुका होता। वल्लाहु आलमु बिज़्ज़ालिमीन, और अल्लाह ज़ालिमों को ज़्यादा जानता है। अल्लाह की सिफात बयान हुई। वइंदहु मफातिहुल गैबि ला यालमुहा इल्ला हुवा, अल्लाह ही के पास गैब की चाबियां हैं, कोई नहीं जानता उनको उसके सिवा, और वो जानता है जो बर और बाहर में है, और नहीं गिरता कोई पत्ता मगर वो उसको जानता है। ये आयत जो है ना, ये ऑटम में बड़ी याद आती है। जब आप जाते हैं तो आपके कदमों के नीचे सैकड़ों पत्ते होते हैं, बाद जगह तो ज़मीन छुपी होती है, इतने पत्ते होते हैं। तो मैं वहाँ खड़े होकर सोचती हूँ कि मा तस्कुतु मिन वरक़तिन इल्ला यालमुहा, अल्लाह तुझे एक एक पत्ते का पता है। वला हब्बतिन फि ज़ुलुमातिल अर्ज़, ज़मीन के अंधेरों में एक दाना भी गिरा अल्लाह को उसका भी पता है। वला रतबिन वला याबिस, खुश्क है या गीला, यानी उस दाने से अब कोई कोंपल फूट रही है या वो बिल्कुल भांच हो गया। इल्ला फी किताब मुबीन, वो बयान की भी खुली लोहे महफूज में मौजूद है। और कितनी बड़ी ज़ात है, तुम उसकी कदर नहीं करते। वहुवल्लज़ी यतवफ्फाकुम बिल्लैल, वो ज़ात है जो तुमको रात को फौत कर देती है, और वो जानती है जो तुम दिन को कमाते हो, फिर वो तुमको उठाएगा उसमें, फिर पूरी कर दी जाएगी अजल मुसम्मा, सुम्मा इलैही मर्जियुकुम, फिर उसी की तरफ तुम लौटाए जाओगे, सुम्मा युनब्बियुकुम बिमा कुंतुम तामलून, फिर तुम खबरें दिए जाओगे उसकी जो तुम अमल करते थे। दिल बंद होना चाहिए अल्लाह की सिफात को सुनकर, ऊपर दिल से सुनेंगे ना तो ऊपर से गुजर जाएंगी मज़ीद अल्लाह की बातें। वहुवल काहिरु फौक इबादी, वह अपने बंदों पर गालिब है, पूरा गलबा रखता है, कोई चूँ चिरा नहीं कर सकता, कोई पर नहीं मार सकता उसके आगे। वह युरसिलु अलैकुम हफ़ज़ा, और वह तुम पर निगहबान फरिश्ते भेजता है। हत्ता इज़ा जाअ अहदकुमुल मौत, यहाँ तक के तुम में से किसी एक को मौत आ जाती है। तवफ्फतहु रुसुलुना, फौत करते हैं उसको हमारे भेजे हुए। वहुम ला युफर्रितून, फिर वो ज़रा कमी नहीं करते। मौत का वक्त आता है, प्यार से आए या गुस्से से आए, फरिश्ते आके जान निकाल के ले जाते हैं, और उस जान का किया क्या जाता है, सुम्मा रुद्दू इलल्लाहि मौलाहुमुल हक, फिर पेश किया जाता है, फेरा जाता है उसको अल्लाह की तरफ जो मौलाए हक है। अला लहुल हुक्म, खूब जान लो हुक्म उसी का चलता है। वहुवा असरुल हासिबीन, वो जल्द हिसाब लेने लगा। आज हमारी आंखें बंद हो तो हम अल्लाह को असरुल हासिबीन की सूरत में देखेंगे। और हकीकत है कि इस दुनिया में भी वो दिन रात हमारा हिसाब ले रहा है, हमें पता लगे कि ना लगे, हम माने कि ना माने, लेकिन अल्लाह की ज़ात दिन रात हमारा हिसाब ले रही है। उसके हिसाब से डरना, और उसकी सिफात कुल मई यू नजी को मिन ज़ुलुमात अल-बर्रि वल-बहरि, कह दीजिए कौन तुमको निजात देगा खुश्की और तरी की अंधेरों में। तुम उसको पुकारते हो तदर्रुअन व खुफिया, कभी आजजी के साथ कभी खुफिया खुफिया, कहते क्या हो, लैन अनजान मिन हाज़िही लनकूनन मिन अश-शाकिरीन, कहते हो अगर ये हमें इससे आज निजात दे दे तो हम तो शुक्र करेंगे। यानी जब किसी मुश्किल में इंसान पड़ता कहता है बस अल्लाह इससे निकाल दे फिर बड़ी अच्छी हो जाऊंगी, फिर जब मुश्किल टलती है तो हाल क्या होता है हर एक जानता है। कुल अल्लाहु युनजीकुम मिन्हा, कह दो अल्लाह ही तुमको इससे निजात देगा। व मिन कुल्ली करबिन, और हर कर्ब हर तकलीफ से। सुम्मा अंतुम तुशरिकून, फिर भी तुम शिर्क करते हो। कह दीजिए वो कादिर है इस बात पर कि तुम्हारे ऊपर से तुम पर अजाब भेजे, या तुम्हारे नीचे से अजाब भेजे, तुम्हारे पाँव के नीचे से, या तुम्हें गिरोह गिरोह बना दे, फ़िरकों में बांट दे, और चखा दे तुमको बाज की लड़ाई बाज के ज़रिए। अल्लाह के नबी ने एक मौके पे तीन दुआएं मांगी कि अल्लाह मेरी पूरी कौम ना मारी जाए, ऊपर से नीचे से, कहा ठीक है। लेकिन जब आपने कहा कि अल्लाह मेरी उम्मत फ़िरकों में ना बटे, कहा ये नहीं होगा। और आज देख लीजिए उम्मत मुस्लिमा कितने फ़िरकों में बटी हुई है। उन्ज़ुर कैफ़ नुसर्रिफ़ुल आयात लअल्लहुम यफ़क़हून, कह दीजिए कि देखो कैसे हम आयतों को खोल खोल कर बयान करते हैं, शायद वो समझें। इसके बाद नबी सल्लम को तसल्ली दी जा रही है। वकज़्ज़ब बिही क़ौमुका वहुवल हक़, और झुटलाया गया इसके ज़रिए आपकी कौम ने हालांकि वो हक़ है। कह दीजिए मैं तुम पर कोई वकील नहीं हूँ। लिकुल्ली नबाए मुस्तक़र फ़वसौफ़ तअलमून, और अनकरीब तुम जान लोगे। कितना दो टोक अंदाज है, ہم تو ان آیات کو ایمان کی حالت میں سنتے ہیں نا، اس کیفیت کو سامنے رکھ کے سنیے کہ جب مکہ والے مانتے نہیں تھے اور اللہ کے نبی کو مسلسل جھٹلایا جا رہا تھا، ایسے وقتوں میں گھر گھر میں اسلام کے خلاف باتیں ہوتی، کبھی اذان کا مذاق اڑاتے، کبھی نبی کا مذاق اڑاتے، تو اگلی آیات میں پھر ادب سکھایا جا رہا کہ جہاں خلاف شرع کام ہو رہے ہوں تو اس کے معاملے میں تمہارا کیا رویہ ہونا چاہیے. وَإِذَا رَأَيْتَ الَّذِينَ يَخُوضُونَ فِي آيَاتِنَا، بس جب آپ دیکھیں ان لوگوں کو جو بحثیں کرتے ہیں ہماری آیتوں کے بارے میں، فارد انہم، بس منہ پھیر لیجیے ان سے. کب تک؟ یعنی کہ ان کو چھوڑ دیں، ان سے منہ پھیرنا کب تک؟ حتی یخوض فی حدیث غیرہ، جب تک کہ وہ اس بات میں بحثیں کرتے رہے. کتنا پیارا ادب ہے، لوگوں کو نہیں چھوڑنا، اس محفل کو چھوڑنا. جب وہ ختم ہو جائے پھر آپ ان کے دوست بن جائیں، پھر آپ ان کے رشتہ دار بن جائیں، پھر ان کے حق پورے کریں. ہاں وَإِمَّا يُنسِيَنَّكَ الشَّيْطَانُ، اور اگر بھلوا دے تجھ کو شیطان، تو فَلَا تَقْعُدْ بَعْدَ الذِّكْرَى، تو یاد آنے کے بعد بالکل نہ ان کے ساتھ بیٹھیے. مَعَ الْقَوْمِ الظَّالِمِينَ، جو قوم ظالم ہے. باقی رہ گئی بات جو لوگ ایسے کام کرتے ہیں اور آپ کے کہنے پہ نہیں رکتے. اور وَمَا عَلَى الَّذِينَ يَتَّقُونَ، اور نہیں ہے ان لوگوں پر جو کہ تقویٰ کرتے ہیں ان کے حساب میں سے کوئی بھی چیز، لیکن ایک نصیحت ہے شاید وہ بچ جائے. یعنی پھر جو لوگ غلط کام کرتے ہیں پھر کرتے رہیں، آپ کو اس کی پکڑ نہیں ہے، پھر بھی آپ نصیحت کرتے رہیں اس امید کے ساتھ کہ وہ بچ جائیں. وزر الذین اتخذوا دینہم لعبا ولہوا وغرتہم الحیاۃ الدنیا، اور چھوڑ دیجیے ان لوگوں کو جنہوں نے بنا لیا اپنے دین کو کھیل اور تماشا، اور دھوکے میں ڈال دیا ان کو دنیا کی زندگی میں. اور نصیحت کیجیے اس قرآن کے ذریعے، ذکر بھی ہی قرآن ہے. ان تبصل نفس ما کسبت، کہ ہلاکت میں سونپی جائے ہر جان جو اس نے کمایا اس کی وجہ سے، نہیں ہے اس کا اللہ کے سوا کوئی دوست اور مددگار. وَإِن تَعْدِلْ كُلَّ عَدْلٍ لَّا يُؤْخَذْ مِنْهَا، اور اگر تم عدل چاہو پورے کا پورا عدل، تو نہیں یعنی عدل کا بدل نہیں لیا جائے گا اس سے، کہ آج ایک کے بدلے میں دوسرا مر جائے، کسی اور کو عذاب ہو جائے، ایسا نہیں ہوگا. اولئک الذین ابصلوا بما کسبوا، یہ وہ لوگ ہیں جن کو ہلاکت میں ڈالا گیا ان کے کمائیوں اور ان کے کاموں کی وجہ سے، ان کے لیے پینا ہے کھولتے ہوئے پانی کا، اور دردناک عذاب ہے اس کفر کی وجہ سے جو وہ کرتے تھے. کہہ دیجئے کہ ہم پکاریں اللہ کو چھوڑ کر ان کو جو نہیں ہم کو نفع دیتے اور نہ ہمیں ضرر دیتے. ونرد علی اعقابنا، اور کیا ہم اپنی ایڑیوں پہ پھر جائیں؟ بعد اس ہدانا اللہ، اس کے بعد کہ اللہ نے ہمیں ہدایت دی. یہ ہر اس انسان کا قول ہو سکتا ہے جس کو لوگ واپس اپنے معاشرے میں بلائیں، اپنے رسم و رواج میں بلائیں، کہ اب سب کچھ سن جان بوجھ کے ہدایت کو دیکھنے کے بعد دوبارہ میں اس چیز پہ آ جاؤں؟ اگر ایسا کیا تو میرا حال کیا ہوگا؟ بڑی زومانی مثال اگلی، کلذی استحوتہ الشیطان فی الارض حیران، اس شخص کی طرح جس کو حیران کر دیا شیطان نے زمین میں. یعنی میں تمہارے کہنے پہ غلط چیزوں پہ آ جاؤں تو میری مثال تو اس شخص کی طرح ہے جو کسی جنگل میں کھڑا ہے اور اس کو جن چمٹ گئے. لہو اصحاب یدعونہ الی الہدى اہتدنا، اس کے کچھ ساتھی ہیں جو اس کو ہدایت کی طرف بلاتے ہوئے کہتے ہیں ہماری طرف آؤ. قل ان ھدى اللہ ھو الھدى، کہہ دیجئے کہ ہدایت تو بس اللہ کی ہدایت ہے. وہ امرنا لنسلم لرب العالمین، اور ہمیں تو اس بات کا حکم دیا گیا کہ ہم رب العالمین کے آگے متی ہو جائیں، اور یہ کہ نماز قائم کرو اور اس سے ڈرو. اور وہ هو الذی الیہ تحشرون، وہی ذات ہے جس کی طرف تم اکٹھے کیے جاؤ گے. وہ وہی ہے جس نے آسمان و زمین کو حق کے ساتھ پیدا کیا. وہ یوم یقول کن فیکون، اور جس دن وہ کہے گا کہ ہو جا، اور وہ سب ہو جائے گا. قوله الحق، اس کا قول سچ ہے. وَلَهُ الْمُلْكُ يَوْمَ يُنفَخُ فِي الصُّورِ، اور اس کی بادشاہت ہے جس دن کے پھونکا جائے گا سور میں. عَالِمُ الْغَيْبِ وَالشَّهَادَةِ، غیب اور حاضر کو جاننے والا. وَهُوَ الْحَكِيمُ الْخَبِيرُ، اور وہ خوب حکمت والا اور خبردار ہے. یہاں پہ ہمارا روح پورا ہوتا ہے موضوع کے اعتبار سے. کتنے خوبصورت طریقے سے اللہ تعالیٰ انسان کی تذکیر کرتے ہیں، پھر بھی اگر ہم اس قرآن کو نہ سمجھیں اور صرف اس کو اپنی زندگی کے لیے ایک رسم کے طور پہ پڑھنے والے بن جائیں، تو یہ ہمارا فیصلہ ہے. کیا آپ کو اس طرح سے قرآن سنتے وقت یہ محسوس نہیں ہوتا کہ یہ واقعی ایک پڑھی جانے والی کتاب ہے، ایک سمجھی جانے والی کتاب ہے؟ اگر ہم اس درجے پہ اس کو نہیں سمجھیں گے تو آپ بتائیے کہ ہم رکیں گے کیسے جن چیزوں سے رکنے کا یہ حکم دیتا ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہمارے سینوں کو کھول دے، سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.